بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على خاتم النبيين سيدنا محمد وآله وصحبه أجمعين، وعلى من تبعهم بإحسان إلى يوم الدين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. والذين جاهدوا فينا لنهدينهم سبلنا إن الله لمع المحسنين. رائے حق کی ہدایت جس کو ملتی ہے اس بارے میں کچھ مختصر سی بات مغرب سے پہلے آپ حضرات نے سنی. اس آیت میں بھی اللہ پاک نے ہدایت کن کو ہم دیتے ہیں، یہ ہمارا راستہ کن کے لیے کھولتے ہیں، ہماری راہیں کسے نصیب ہوتی ہیں، اس کا ذکر کیا. فرمایا والذین جاہدوا فینا، جو ہم میں مجاہدہ کرتے ہیں، ہمارے راستے میں کوشش کرتے ہیں، ہم ان کو ان کے لیے کھولتے ہیں ہمارے راستے. سبل سبیل کی جمع ہے، راستے اصلاً دو ہی ہیں، ایک راہ حق دوسرے راہ باطل. ایک جنت کا راستہ اور ایک جہنم کا. ایک کامیابی والا راستہ ایک ناکامی والا، ایک نجات والا راستہ ایک ہلاکت والا. اصلاً تو دو ہی راستے، لیکن اس آیت میں بجائے سبیل کے سبل کا لفظ استعمال کیا گیا ہے، جو جمع ہے، ہمارے راستے کھولتے. تو بات یہ ہے کہ وہ جو جنت والا راستہ ہے، اللہ کی رضا والا راستہ ہے، کامیابی والا راستہ ہے، نجات والا راستہ ہے، وہ نجات والے راستے بھی معیار کے اعتبار سے الگ الگ ہیں. اللہ کے پسندیدہ بندے، صالحین بھی ہیں، شہداء بھی ہیں، صدیقین بھی ہیں، نبیین بھی ہیں، معیارات کا فرق ہے. ہر ایک کے معیار کا بڑا فرق ظاہر ہے کہ سب سے زیادہ معیاری پسندیدہ محبوب ترین بندے حضرت انبیاء ہیں، اس کے بعد محبوبین ہی کے کا گروہ ہے، اور ان کا نام صدیقین ہے، جناب انبیاء سے کم ہے. اس کے بعد شہداء ہیں، محبوبین ہی کی کا گروہ ہے، ان سے کم. جیسے فرمایا گیا ہے فَأُولَئِكَ مَعَ الَّذِينَ أَنْعَمَ اللَّهُ عَلَيْهِمْ مِنَ النَّبِيِّينَ وَالصِّدِّيقِينَ وَالشُّهَدَاءِ وَالصَّالِحِينَ. شہداء بھی انعام یافتہ ہیں، صالحین بھی انعام یافتہ ہیں، صدیقین بھی انعام یافتہ ہیں، انبیاء بھی انعام یافتہ ہیں. درجات کا بڑا فرق ہے، ظاہر ہے کہ سب کے سب اللہ کی رضا والے راستے ہی پر ہیں، نجات والے راستے ہی پر ہیں، جنت والے راستے ہی پر ہیں، اللہ کے تقرب والے راستے ہی پر ہیں، سرخرویی سربلندی عزت والے ہی راستے پر ہیں سب کے سب. پھر ان میں بھی فرق ہو رہا ہے. اسی فرق کو ملحوظ رکھتے ہوئے بزرگان دین نے راہیں نکالی، ایک راہ صالحین کی، ایک راہ شہداء کی، ایک راہ صدیقین کی. اس صدیقین میں بھی ایک زیادہ اعلیٰ درجے کے، اس طریقے سے چار بنا دی، اس واسطے کہ نبیین کا جو راستہ ہے وہ تو عطا ہی ہے نا، کسب ہی نہیں ہے، وہ اللہ کی جانب سے دیا جانے والا منصب ہے، آدمی کی کوشش سے کسی کو حاصل نہیں ہوتا. اس کا سلسلہ اللہ تعالیٰ نے شروع فرمایا حضرت آدم علیہ السلام سے ختم فرما دیا خاتم النبیین صلی اللہ علیہ وسلم پر. اب قیامت تک سب کے لیے دروازہ نبوت بند. کوئی نیا نبی پیدا نہیں ہوگا. سیدنا عیسیٰ علیہ السلام ہیں, پہلے کے نبی ہیں, تشریف لائیں گے, پیدا ہونے کا مسئلہ نہیں ہوں, پیدا ہونے کا تصور نہیں ہو. یہ جو راہیں ہیں صالحین کے, شہداء کے, صدیقین کے, اس کے لیے ایک اصطلاح بنائی ہے, راہ شریعت, اس کا بڑھا ہوا معیار راہ طریقت, اسی کا بڑھا ہوا معیار راہ حقیقت, اور اسی سے منکشف ہونے والی چیزیں راہ معرفت. اس کے لیے ہم کو جو کام کرنے کا ہے اس سے متعلق آیت آپ کے سامنے پڑی گئی. مجاہدے کے بغیر اللہ کی سنت عطا کی عام طور پر نہیں ہے. مجاہدے پر بھی ملتا ہے, انہیں کے فضل سے ملتا ہے, لیکن انہوں نے ذمہ لگایا کہ یہ کام کرو تو یہ چیز دیں گے. جیسے اس آیت میں بتایا گیا کہ مجاہدہ کرو تو ہم راستہ کھولیں گے. اسی لیے سلسلے سے تعلق رکھنے والے ساتھیوں کو خاص طور سے اور سبھی ساتھیوں کو عمومی طور پر یہ بات یاد رکھنا چاہیے کہ مجاہدہ دراصل محنت, کوشش, جدوجہد کا نام ہے, اور جس قدر آدمی مجاہدہ کرتا ہے اسی قدر اس کے لیے راستے کھلتے ہیں. اس مجاہدے میں یہ بتائے ہوئے فرقوں کے اعتبار سے الگ الگ نام رکھے گئے, اس کے لیے اصطلاحات بنائی بزرگوں نے, اور یہ کہا کہ مجاہدے کی چار قسمیں. ہدایت کی چار قسمیں سنے تھے اثر کے بعد, اب یہ مجاہدے کی چار قسمیں. مجاہدہ فی الاصحاب, ایک قسم. لفظ مجاہدہ بھی سمجھنا, فیل آثار بھی سمجھنا. اپنے کو مجاہدہ بھی نہیں معلوم, آثار بھی نہیں معلوم, مشکل ہو جائے. کیا بولنے لگے ملزمہ اوپر سے جو یار بولنے لگے. اس واسطے ذرا پہلے زمانے میں اتنا زیادہ کھول کے بیان کرنے کی ضرورت نہیں پڑتی تھی, ہمارے بڑے لوگوں کو ایسا اندازہ ہوتا. لیکن اس زمانے میں کام لینے کی صلاحیت ختم کر دے رہا ہمارا تعلیمی نظام پورا. اللہ کی عطا کردہ جو صلاحیتیں ہیں, حافظے کی صلاحیت ہے, سوچنے کی صلاحیت ہے, غور کرنے کی صلاحیت ہے, سسٹم پورا کچھ ایسا بنا دیے کہ پوری صلاحیتیں متاثر ہو جا رہے ہیں. اب حساب کتاب کے سلسلے میں بڑی دماغ پاشی پہلے ہوتی تھی, بہت غور و فکر کرتے تھے, بڑی مشقیں کرنی پڑتی تھی, لمبا چوڑا اس کا ایک نظام تھا. اس وقت میں کیا ہے, وہ پلاسٹک کے ٹکڑے کے اوپر نمبر دیتے, یہی مارو پھر یہ کلک کرو, یہ جمع بول کے آ جاتا, پھر یہ مارو, پھر جناب اس کو دیکھ لو کتنا ہوئے, بولے تو چاہے تو کلک کرتے ہی بتا دیتا ہوں. اپنے کچھ کرنے کی ضرورت اس نہیں, نہ تقسیم کرنے کے واسطے کچھ کرنا ہے, نہ جمع کرنے کے واسطے, نہ تفریح کے واسطے, نہ ضرب کے واسطے, کچھ بھی کرنے کا. اس واسطے صلاحیتیں ایک ایک کر کے متاثر ہوتی چلی جاتی. حافظہ, حافظہ تو ہے ہی نہیں, کون کون ہے کہ بےچارا جس کا تھوڑا بہت حافظہ صحیح طور پر کام کر رہا ہے, ورنہ تو اپن لوگوں کو اپنا فون نمبر بھی یاد نہیں رہتا. آپ کا نمبر کیا ہے بولے تو کیا ہے کہ بھائی تمہارا نمبر کیا ہے بولو, میں ملاتا ہوں, تمہارے فون میں آ جاتا. دیکھو ہم بھی سرچ کرتے ہیں, بیان کے بعد میں آ کے میں سے نمبر پوچھیں گے, جو نمبروں میں نہیں معلوم. ساری صلاحیتیں متاثر ہو گئی. اس واسطے کسی بات کو غور سے سننا, توجہ دینا, سمجھنے کی کوشش کرنا, یہ ختم ہو جانے کی وجہ سے آج ہماری مولوی برادری سے خاص طور سے گزارش ہے, بہت زیادہ وضاحت سے ایک ایک بات سمجھانے کی ضرورت. تقریر آپ اجلا کرنے جائیں گے کچھ بھی سمجھ میں نہیں آئے گا. تقریر کرنے سے کیا ہوتا ہے؟ تقریر کرنے سے نہیں, تقریر جھاڑنے سے کیا ہوتا ہے بولے تم؟ بڑے زبردست مقرر ہے, بلکہ دادگن تھی. بس باقی اس سے پوچھو کیا ملا, بولتا میرے کو کیا ملا. بیٹھنے سے سننے سے پہلے میں جاتا, سننے کے بعد بھی میں ہی بولتا. اس واسطے ذرا زیادہ وضاحت کی ضرورت ہے. ایک قسم ہے مجاہدہ فی الاثار, دوسری قسم ہے مجاہدہ فی الافعال, تیسری قسم ہے مجاہدہ فی الصفات, اور چوتھی قسم ہے مجاہدہ فی الذات والوجود. چار قسمیں ہیں. اپنے کو رستہ طے کرنا ہے نا, مجاہدہ کرنا ہے, بول کے طے کر لینا پہلے. یہاں سے جانے کے بعد میں پھر ایک مہینے کے بعد میں آتے ہیں, بول سبق کچھ کرنے کی ضرورت نہیں ہے, بول کے نہیں سمجھتا. ابھی سبق دے رہے ہیں, بس وہ سبق اب سے شروع کر دینا. ایک مہینے کے بعد میں کہاں تک پہنچے اس کی اطلاع دینا, تو فائدہ ہوتا. ورنہ ایک زمانہ تھا کہ ہمارے بڑے لوگ بولتے تھے چار چھ گھنٹے میں پوری تعلیم دے دی جا سکتی, چار چھ گھنٹے میں پوری تعلیم دے دی جا سکتی ہے. اور کوئی کے بارے میں فرماتے تھے کہ یہ چند گھنٹے صرف اس کے واسطے کافی ہیں, اس کا سلوک طے کرا دینے کے واسطے. بعض بات تو ایسے اہتمام کے ساتھ میں جاتے تھے کہ جا کے ان کے پاس میں ایک مجلس میں بیٹھے, ان سے اظہار تعلق کیا یا ان سے مربوط ہوئے, انہوں نے ان کو جاتے ہوئے فرمایا کہ میری طرف سے خلافت تم کو حاصل ہے, اجازت حاصل ہے, بول دے. اب یہاں کا قصہ کیا ہے؟ یہاں کا قصہ ایسا ہے کہ پیڑیاں بدل جا رہی ہیں. اپنے زندگیوں میں تبدیلی کا سوال ہی نہیں پیدا ہو رہا. اور یہ اس واسطے بھی ہے کہ ہم لوگوں کو اندازہ نہیں ہو رہا ہے کہ اس وقت میں دنیا میں گمراہی کس درجے پھیل رہی ہے, اس راہ سے وابستگی کی اہمیت کتنی زیادہ ہے. اگر ہم چوکنا نہ ہوئے, خبردار نہ ہوئے, اپنی زندگیوں میں تبدیلیاں نہیں لائے, حقیقی فکروں کے حامل نہیں بنے, تو ہماری مستقبل کی نسلوں کا کیا ہوگا کچھ بولنا مشکل ہے. حالات تو اس درجے دیگر وہ ہیں کہ ایک آدمی کو بے دین بنانے کے پیچھے لاکھوں روپے خرچ کیے جا رہے ہیں. ایک آدمی کو بے دین بنانے, مذہب تبدیل کر لو تم کو یہ دے دیں گے, وہ دے دیں گے, وہ دے دیں گے, وہ دے دیں گے. بدلے ہوئے مذہب والے سے نکاح کر لو, تم کو یہ مل جائے گا, وہ مل جائے گا, وہ مل جائے گا. تم مذہب بدل دو, سٹیزن شپ مل جائیں گے, گرین کارڈ ہولڈر بن جاؤ گے, ملک کھلے ہوئے ہیں اس کام کے وقت. جا کے بتا دے کہ میں قادیانی ہوں, آسانی سے سٹیزن شپ مل جائے گی. ویزا کا بتا دے کہ میں فلانا ہوں, آسانی سے اسے ویزا جاری ہو جائے گا. تو تباہی اور بربادی کے اسباب غیر معمولی طور پر اس وقت میں عالم میں پھیلے ہوئے ہیں. اگر ہم نے پورے شعور کے ساتھ دین حق کو نہیں اپنایا اور اللہ کی رضا اور خوشنودی والے راستے پر چلنے کے لیے محنتوں کے عادی نہیں ہوئے, تو پھر آئندہ کی نسلوں کو کیا ہوں گا بولنا مشکل ہے. ہندوستان کے ایک بہت بڑے دین کی خدمت گزار کے گھر آنے والے بچیاں دنیاوی چکر میں بیرون ملک چلے گئے. یہاں جب تک تھے پابند شریعت تھے, پردے میں تھے, وہاں پہنچ گئے تو نئی تہذیب, مغربی تہذیب, وریانیت, فحاشیت, تعیش والی زندگی, تعیشات میں پڑ گئے اور بالکل مغربی تہذیب میں سر سے لے کے پاؤں تک ڈوب گئے. کسی مقصد سے ان کے رشتے داروں میں سے کوئی یہاں سے باہر گیا, ان بچیوں کو دیکھا تو دیکھ کے ان سے پوچھا, ارے تم لوگ ایسے کیسا بدل گئے, پردہ وردہ کیا ہوا تمہارا؟ تو وہ کہنے لگے جس پردے کو ہم لوگ انڈیا میں چھوڑ کے آ گئے, پھر یہاں آ کے وہی یاد دلا رہے ہیں. बड़े बड़े घरानों के बाद हालात सुना रहा हूं मैं, हमारे अपने नस्लों में क्या होगा अंदाजा लगाइए। इसलिए भाइयों संजीदगी के साथ में हर साथी को फिक्रमंद होकर जरूरी इल्म हासिल करते हुए उसके सांचे में अपनी जिंदगियों को ढालने का एहतमाम करना चाहिए। किससे किससे मुकाबला करना, मुजाहिदे में तो कोशिश होती है, मुकाबला होता है, मुजाहिदे में मुकाबला है। और आपको मालूम है कि हदीस शरीफ में आया है, एक होता है जिहाद बिसैफ और एक होता है जिहाद बिन नफ्स, नफ्स से जिहाद करना है। बड़ा दुश्मन तो ये है, इस वजह से कि ये दुश्मन अगर जेद नहीं हुआ तो वो बाहर के दुश्मन से मुकाबला कर भी लिए तो वो शरीयत की निगाह में जिहाद नहीं। इस वजह से कि अगर वो नामवरी के लिए कर रहा है, नामवरी के लिए कर रहा है, रियाकारी के लिए कर रहा है, तो ऐसी जरूरत में वो थोड़ा ही शरीयत की निगाह में जिहाद है। माल के खातिर किसी ने किया वो नहीं, काबिल कबूल नहीं। खानदान और कबीले की हिमायत में हमीयत में किया, काबिल कबूल नहीं। अल्लाह के लिए करना, और ये तो उसी वक्त में हो सकता है जबकि आदमी अपने नफ्स से मुकाबला करके उसको अल्लाह का पाबंद बना दिया हो, अल्लाह के दावे कर दिया हो, अल्लाह के मंशे के दावे किया हो। यही तो वजह है कि हजरत सैयदना अली रजी अल्लाह तआला ने दुश्मन को पछाड़ने के बावजूद सीने से नीचे उतर गए, कि सिर्फ उनको ख्याल हो गया कि गुस्सा जो मुझे आया इसके थूकने की वजह से मुझे यह अंदेशा है कि शायद मेरे नफ्स की इसमें शमूलियत हो गई। तो इसलिए असल जो मुकाबला है वो तो नफ्स से है, उसके साथ साथ उसका एक बहुत ही सरगर्म हिमायती गर्म जोश जो दोस्त है उसका एक, उसका नाम है शैतान लईन, उसका भी मुकाबला है। एक और भी मुकाबला है, नफ्स से भी है शैतान से भी है। नफ्स के तकाजों पर उभारने वाले दोस्ता भी रहते हैं, तेरे जी में जा रहा ना तू कर, देखेंगे कौन रोकेंगे। साहब एक साहब को बोले ज्ञानवान बाजा बाजा मत बजाओ शादी वादी में, दूसरे लोग बाजार बाजार देखेंगे। उनके घर में से घर के सामने से गुजरते वक्त में वहां टायर के बाजार देखेंगे क्या कर रहा। ऐसा कहते हैं इंसान नुमा शयातीन, सूरत उनके इंसानों जैसी हकीकतन शयातीन है। मिनल जिन्नति वन्नास दोनों है ना, कुरान शरीफ है ना मिनल जिन्नति वन्नास। इतने ही लोग हैं जो गुमराह करने वाले होंगे, कल कयामत के दिन आपस में बहसा बहसी कर लेंगे। कुरान शरीफ में जिक्र है, अपन लोग कुरान शरीफ पढ़ रहे नहीं, गुजरों गुजरे लोगों के वास्ते खास किताब समझ के रख दिया उसे। पढ़ रहे नहीं समझ रहे नहीं, और कहीं समझने समझाने का कोई निजाम कायम है तो उससे इस्तेफादा नहीं कर रहे। कहीं उलमाए रब्बानी उलमाए हक्कानी अपने बुजुर्गान दीन और अपने उलमा कहीं तफसीर कुरान कर रहे हैं, जाते नहीं बैठते नहीं, कहीं दर से कुरान कर रहे जाते नहीं बैठते नहीं। पढ़े सुनने तो समझ में आता है कि कहां जिक्र है। وَقَالَ الَّذِينَ اسْتُضْعِفُوا لِلَّذِينَ اسْتَكْبَرُوا لَوْلَا أَنْتُمْ لَكُنَّا مُؤْمِنِينَ, कमजोर लोग अपने माहौल में पाए जाने वाले बड़े लोगों से बोलेंगे ये तुम लोग नहीं होते तो हम लोग ईमान वाले होते, हम ये जो ईमान वाले नहीं है तुम लोगों की वजह से नहीं, ये बोलेंगे ज़ईफ लोग माहौल में बड़े समझे जाने वाले लोगों से। وَقَالَ الَّذِينَ اسْتَكْبَرُوا لِلَّذِينَ اسْتُضْعِفُوا أَنَحْنُ صَدَدْنَاكُمْ عَنِ الْهُدَى بَعْدَ إِذْ جَاءَكُمْ بَلْ كُنْتُمْ مُجْرِمِينَ, बड़े समझे जाने वाले जो लोग हैं वो ये ज़ईफों से बोलेंगे हमने हिदायत से तुमको कहां से रोका है, तुम्हारे पास तो सही क्या है गलत क्या है आ गया था, तुम अपने अख्तियार से उसको नहीं माने। इस रास्ते जुर्म तुम्हारा है, हमारा थोड़ा ही है। बल कौन तो मुजरिम है, नाफी कर दिए कि तुम्हें मुजरिम हो, ये वैसा कर लेंगे आप। अभी ज़ईब लोग क्या बोलेंगे, قال الذين صعبوا للذين استكبروا بل مكر الليل والنهار। भाई उस वक्त में तो बस मामला ऐसा ही था, हालात कुछ ऐसे ही थे बस, कि हम लोग रात दिन के राइज हालात के चक्कर में आ गए, ये वैसा कर लेंगे। शैतान की भी तकरीर आई है कुरान शरीफ में, हाफिज बच्चे खाली सुन लो बाद में समझ लेना कहीं है ना कुरान शरीफ में, قال الشيطان لما قضي الامر ان الله وعدكم وعد الحق وعدتكم فاخلفتكم وما كان لي عليكم من سلطان الا ان دعوتكم فاستجبتم لي فلا تلوموني ولوموا انفسكم। لیکن شیطان کہے گا جب فیصلہ ہو جائے گا تم جنت میں تم جہنم میں، ان کا انجام اصحاب یمین یا اصحاب شمال، جی یہ اللہ کے پسندیدہ اور یہ اللہ کے مبغوز مبغوزین، جب فیصلہ ہو جائے گا شیطان اپنے ان لوگوں سے جو اس کے راستے پہ چلتے تھے کہے گا اللہ کا وعدہ تھا سچا، میں تو وعدہ خلاف ہوں ہی، میں تو وعدہ خلاف ہوں ہی، وعدہ کرتا ہے مکر جاتا ہے، وعدہ کرتا ہے مکر جاتا ہے، اس کی خاص خصوصیت ہے۔ اور حضرات صحابہ کرام کے زمانے میں تو واقعہ بھی پیش آ گیا تھا، شیطان نے آ کر ایک صحابی کے گھر میں سے چیزیں چوری کرنی شروع کر دی، صحابی تھے اس کو پکڑ لیا، پکڑنے کے بعد تیرے کو لے جاتا ہوں حضور کے پاس، چھوڑتا نہیں تیرے کو، بہت منت سماجت کرا، میں آپ سے نہیں کرتا، چھوڑ دے، بچے طرف کھا کے رہا ہوں، جا کے صبح میں حضور کو سنائے، حضور رات میں ایسا قصہ ہوا، حضور بولے پھر آتا دیکھو جھوٹا ہے جھوٹا، وعدہ خلاف تو آج وعدہ کر لیا، کل پھر آتا کل پھر پکڑ لیا، بولے اب تو لے جانا ہے، چھوڑنے کا سوال ہی نہیں پیدا ہوتا۔ پھر منت سماجت کرا، بہت اصرار کرا تھا، پھر چھوڑ دیا کہ یا تو جان دو، جا کے صبح میں حضور کو سنایا تو حضور بولے جھوٹا ہے جھوٹا، پھر آتا دیکھو، پھر گیا تو اس دن تو بس پکڑ لیے کہ آج تو چھوڑنے کا، پہلے میں نے کہا تھا سوال ہی نہیں پیدا ہوتا، بولو سوال ہی نہیں پیدا ہوتا، بالکل پکڑ لے کے لے جانے کا فیصلہ کر لیے، بہت منت سماجت کر کے بولا ایک بات بتاتا ہوں تمہارے کو، وہ یہ ہے کہ اگر تم لوگ سوتے وقت میں آیت الکرسی پڑھ لے کے سو گئے تو ہم لوگ نہیں آ سکتے، بولا ایسا آپ نے چھوڑ دیا، قرآن شریف کے حوالہ دیا چھوڑ دیا، جا کے سوا میں سنایا حضور ایسا ایسا قصہ ہوا، حضور بولے جھوٹا صحیح بولا، ہم لوگ کیا کر رہے ہیں شیطانوں کو بگانے کے واسطے۔ حضرت صوفی صاحب رحمۃ اللہ علیہ کے ساتھ میں بھائی چور گیا تھا، ایک صاحب 9-10 سال کی، 10-11 سال کی ایک بچی کو لے کے آئے، میں بھی ساتھ میں تھا اس وقت میں، لا کے بولے حضرت ذرا اس کو دعا پڑھو، ذرا اس کو دیکھو، عجیب عجیب قسم کی حرکتیں کرتی ہے، کرتی وہ کرتی ہے، تو اس کو حضرت بلائے، بلا کے اس کو پوچھے آیت الکرسی یاد ہے، انہیں تو نہیں یاد ہے، اس کو پوچھے سورہ فلق سورہ ناس یاد ہے، انہیں تو نہیں یاد ہے، اس کو پھر پوچھے اچھا سورہ فاتحہ یاد ہے، انہیں نہیں یاد ہے، 11 سال کی 10-11 سال کی بچی ہے، نہیں یاد ہے، بولتے ہی حضرت کو غصہ آ گیا اور یوں فرمایا کہ پھر شیطان نہیں آئیں گا تو کون آئیں گا، آج ہم لوگوں پاس معاملات ہی نہیں ہیں، اور اگر ہے بھی کسی کے پاس میں آیت الکرسی بھی یاد ہے، فلق ناس بھی یاد ہے، سورہ فاتحہ بھی یاد ہے، تو کیسا یاد ہے، وہی پرانے زمانے کا، تجوید نہیں ہے اس میں، قاعدہ نہیں ہے اس میں، مخرج نہیں ہے اس میں، تلفظ صحیح نہیں ہے اس میں، وہ صحیح کرنا، वो सही नहीं कर रहे, जिंदगियां पूरी गुजर जा रही। और अगर कोई ऐसा है कि जिसे याद भी है तलफ्फुज भी सही कर लिया, तो एक बहुत बड़ी खामी है। वो ये है कि अल्लाह के कलाम के ऊपर इतना भी यकीन नहीं जितने एक डॉक्टर की बात पर यकीन है। हाँ बोलेंगे साहब, वो कैसे? तो डॉक्टर कहता है कि शक्कर नहीं खाना, ये बोलता डॉक्टर, तो इतने परहेजगार पैदा हो गए शक्कर के कि होटलों में फिक्की चाय मिलना शुरू हो गई। परहेजगार को समझते ना, चाय से मीठे से परहेज करने वाले, परहेज करने तो परहेज करने वाले, मीठे से परहेज करने वाले इतनी बड़ी मिकदार में हो गए कि अब होटलों में भी चाय जो है फीकी मिलना शुरू हो गई। किसी भी जगह जाके मेहमान बन रहे हैं तो मेहमान आप पूछ रहे हैं कैसी चाय पियेंगे, फीकी पियेंगे कि मीठी पियेंगे। उन्हें मना कर दिया, बचने वाले एक दो सैकड़ों हजारों लाखों लोग, खाली अमेरिका में 22 मिलियन से ज्यादा है। वो भी वो है जो सरकारी तौर पर डिक्लेयर है कि ये शुगर वाले मरीज सब परहेज कर रहे हैं। इसके बाद से हम बोलता है गोली खाना पाबंदी से तो जेब में रख के इस कदर एहतमाम से खा रहे हैं, खाने से आधा घंटा पहले हमारा जान पहले खाना, खाना खाने के बाद में खाना, और फिर वो इंसुलिन लेने के बाद से फायदा उसके एहतमाम करना, ये सब कुछ हो रहा परहेज कर रहे हैं। बोले ऐसा सुन रहे हैं डॉक्टर, जितना यकीन डॉक्टर की बात का आज है उतना यकीन भी अल्लाह के पास कलाम के ऊपर मेरा। इसी वास्ते मुझे बड़ी हैरत होती है जब हम ये बोलते हैं कि भाई ये पढ़ लिया करो, बोलते क्या बोलते हैं, वो बोलते हैं ठीक है ये भी पढ़ लेता हूँ, और भी कुछ है तो बोलिए। अरे भाई यही पढ़ने का है, तो नहीं ये तो पढ़ते और कुछ भी है तो सूरह फातिहा से पढ़कर जिस्मानी अमराज के लिए शिफा का कौन सा सामान है, सूरह फलक सूरह नास से पढ़कर किसी भी किस्म के खारिजी असरात से हिफाजत का कौन सा सामान हो सकता है, आयतुल कुर्सी से बढ़कर शयातीन से हिफाजत का और कौन सा सामान हो सकता है। यकीन होना चाहिए किसी भी चीज। खैर जो बात अर्ज की जा रही है दोस्तों वो ये है कि मुकाबला करना नफ्स से, मुकाबला करना शयातीन से, मुकाबला करना ऐसे लोगों से जो इस्लाम और दीन के खिलाफ चीजों के ऊपर उभारते हो। इस पर सुना रहा था शैतान की तकरीर, क्या बोलेगा कयामत के दिन उन लोगों से, बोलेगा कि मेरा काम तो खाली बुलाने का था, मेरे बुलाने पर मेरी दावत को कबूल करना नहीं करना तुम्हारा काम था, तुम अपने इख्तियार से कबूल करे, इस वास्ते मेरे ऊपर मनामत मत करो, अपने आप को ही बुरा वाला बोलो। फला तलूमुनी वलूमु अनफुसकुम, ये बोल देंगे तो ये लोग भी दुश्मन है, इनका भी मुकाबला करना। नफ्स का मुकाबला, शैतान का मुकाबला, दुश्मनान दीन का मुकाबला या मुखालिफीन इस्लाम का मुकाबला। ये दीन की मुखालफत, इस्लाम की मुखालफत बहुत सारे लोग जहालत की वजह से भी करते हैं, वरना दीन के बारे में तो उनको एहसास रहता है कि दीन की मुखालफत नहीं करना चाहिए, मगर उनको अंदाजा नहीं रहता कि हमारा ये अमल मुखालफत का सबब बन रहा है। कितने ही लोग हैं बच्चों को, नौजवान बच्चों को सही रास्ते पे आ रहे हैं तो रोक देते हैं, अभी से नमाज पे जाना शुरू करा बोल दे घर के बड़े लोग। बच्चा बोलता है कि नहीं भाई शादी सीधी करेंगे, शादी लेन देन मांगना तांगना कुछ नहीं, तो घर के बड़े लोग बोलते क्या हुआ तेरे को, इतना लायक इतना फायद इतना काबिल इतना खुबरू इतने अच्छे कदो कामत का नहीं लेते, बोलते कह के बात से बोलो घर के लोग हम बोलो। और ले लेके और दे दे के रकमों को इस दर्जे में खराब कर दिए माहौल को कि सुना है कि बाद लोगों का ऐसी अजीब गरीब किस्म की फीलिंग हो गई है, महसूस करना शुरू कर देंगे अगर कोई बोल रहा मेरे को कुछ भी नहीं होना बोले तो क्या फॉल्ट है कि वो सुन्नत के मुताबिक करते हो बोले तो फॉल्ट है, खिलाफ शरीयत करते हो बोले तो हाँ ठीक है लायक है फायद है। किस दर्जे इन्हदाद का शिकार आज माहौल बन रहा है तो मुजाहदा करना है, मुकाबला करना है, कुश्ती चलते रहनी है नफ्स से शैतान से और नफ्स शैतान के हमनवा दूसरे लोगों से। अब ये जो मुकाबला है ये मुकाबला कई जिहतों से होता है, उसमें से एक जिहत है आसार, उसको कहते हैं मुजाहदा फिल आसार। आसार अल्लाह जल्ल शानहु की निशानियां, अल्लाह जल्ल शानहु के फेल का नतीजा, अल्लाह जल्ल शानहु के फेल का असर, उसको समझाने के लिए कहते हैं कि अगर आप किसी के बदन पर कुव्वत से ऐसी दो उंगलियां मारो तो उसके ऊपर निशान पड़ जाएगा, गोरा बदन हो तो ऐसी सूरत में उतना हिस्सा सुर्ख हो जाएगा। तो ये जो सुर्खी आई है ना, ये जो निशान है ना, इसको कहते हैं असर। जाहिर है कि ये असर नतीजा है जोर से मारने का। तो ये जो हरकत है हाथ की और उंगलियों की जो जाकर पड़ी है बदन के ऊपर, वो जो हरकत है वो फेल है, अल्लाह जल्ल शानहु के फेल का जो असर होता है, जिन जिन चीजों का जहूर उस फेल के नतीजे में होता है वो आसार कहलाता है। इसका मतलब क्या हुआ, जमीन आसारुल्लाह में से, आसमान आसारुल्लाह में से, दरख्त पहाड़ अल्लाह के आसार में से, ये सब के सब अल्लाह के फेल का असर है। इंसान और हैवान, कायनात का जर्रा जर्रा, ये तमाम की तमाम चीजें ये आसार। तो मुजाहदा फिर आसार का मतलब क्या हुआ कि अपनी मेहनत का, अपनी जद्दोजहद का, अपने मुकाबले का रुख पूरा आसार की तरफ रहना, कायनात की चीजों की तरफ रहना, उनमें अंदर की चीजें इंसान के जिस्म से ताल्लुक रखने वाली और उसके जिस्म के अंदरून में पाई जाने वाली, इनको अनफुस की चीजें कहते हैं, और इसके अलावा जितनी चीजें खारिज की हैं वो सब के सब आफाक। ये दोनों इस्तलाहात कुरान में बयान की गई हैं, सनुरीहिम आयातिना फिल आफाक व फी अनफुसिहिम, हमारी निशानियां हम दिखलाएंगे आफाक में भी और उनके अनफुस में भी। तो ये जो अंदरूनी और बैरूनी जितनी चीजें हैं छोटी और बड़ी, तमाम की तमाम कायनात की चीजें, ये सब के सब आसार हैं। अब इसमें मुजाहदा की नौयत क्या है उसे आप समझ लीजिए। पहले जमाने का मुजाहदा अलग था, हमारे बुजुर्गों ने जो मुजाहदा बतलाया है वो उसी के किस्म से, लेकिन हमारे हालात के लिए निहायत मौजू और मुनासिब और आसान है समझने के लिए, और रास ताल्लुक रखता है वो इंसान की इस्लाह। पहले जमाने की तरह मुजाहदा नहीं है कि खाना नहीं देते थे, पानी कम देते थे, खाना लिमिटेड देते थे और वो भी मखसूस किस्म ही की चीज मिलती थी, ज्यादा से ज्यादा रातों में जागने की तलखीन करते थे, कसरत से नवाफिल पढ़ाते थे, बात बंद कराते थे, चिल्ला कशी कराते थे कि बस आना फलाई जगह पर, ये खलवत खाने में बैठ जाना, बहुत सारे ऐसे मुजाहदे कराते, जंगलों में जाना रह जाना, पहाड़ों में जाना रह जाना, पानी में ठहर जाना, इस किस्म के सारे मुजाहदे कराते थे पहले जमाने में, वो बिल्कुल माजी करीब में खिदमत पे लगा देते थे। तुम्हारा काम आने वाले मेहमानों के लिए पानी गर्म करना, तुम्हारा काम आने वाले मेहमानों के लिए खाली खाना पकाते रहना, تمہارا کام ہمارے یہ جانوروں کو چرا لینا, یہ کام کرتے تھے. یہ مجاہدہ تھا, اب وہ مجاہدہ بھی گیا, یہ مجاہدہ بھی گیا. بہت آسان سا مجاہدہ ہمارے قابل نے بڑوں نے دیا, وہ ہم لوگوں وہ بھی نہیں کر رہے. کسی سے پوچھو کہ یہ تمام کی تمام چیزیں کس کی ہیں, وہ کہتا ہے صاحب اللہ کی ہے, مگر وہ دیکھتے وقت میں اللہ کی ہے بول کے یاد رہ رہا نہیں رہ رہا, بولے تو نہیں رہ رہا. بولے بس یہی کوشش کرنا کہ یہ جو نہیں یاد رہ رہا نا, یہ جو نہیں یاد رہ رہا ہے, وہ نہیں یاد ہونے کی حالت کہلاتی ہے غفلت. اللہ اس کے مالک ہے, یہ اللہ کے مملوک ہے, یہ بات جو نہیں یاد رہ رہی ہے, اسی نہیں یاد رہنے کی حالت کو غفلت کہتے ہیں. پھر کیا کرنا ہے؟ تو اس غفلت پر یاد کو غالب کرنے کی کوشش کا نام مجاہدہ ہے. اس غفلت پر اس یاد کو غالب کرنے کا نام مجاہدہ ہے. اور اس کی اہمیت بتلاتے ہوئے ہمارے بڑوں نے تو یہ بتایا کہ اگر آثار کی دنیا میں اللہ کے مالک ہونا یاد نہیں رہ رہا ہے اور غفلت طاری ہے, تو یہ اس مقام کا شرک ہے. اتنا بدترین جرم ہے کہ مالک اللہ ہے, مالک اللہ کو نہیں کسی اور کو سمجھ رہے. یہ غنیمت ہے کہ اعتقادی طور پر پوچھنے پر بول دیتا اللہ کی ہے بول کے, اس کے نتیجے میں ایمان سلامت. اب جو بھی چیز سامنے آ رہی ہے, اب یہ محنت شروع کر دینا ابھی سے کہ صاحب یہ مملوک الہی ہے, اللہ اس کے مالک. اتنا یاد کرنا, اتنا یاد کرنا, اتنا یاد کرنا کہ ہمارے بڑوں نے بتایا کہ کوئی سی بھی چیز سامنے سے گزرے تو اس کا مالک اللہ ہے یاد دلا کے گزرنا. اتنی مشق کرنا, گزرنے والی چیز تو ہمارے بولنے سے تو نہیں رکتی ہے نا. اس واسطے ہمارا کام ہے کہ ہم اتنی مشق کر لینا کہ جو چیز سامنے آئے فوراً اپنے مالک کو یاد دلا دے, جس میں ہمارا اپنا سراپا بھی داخل ہے. کبھی کوئی چیز بھی نظر نہیں آتی, خالی اپن آنکھ بند کر کے پڑے ہوئے رہتے ہیں, اگر اپنی طرف متوجہ رہتے تو اپنے بارے میں بھی سوچنا, میرا رواں رواں اس کے مالک اللہ ہے, بدن کے ایک ایک جز کے مالک حقیقی حق تعالیٰ ہے. اندرون میں کوئی سی بھی چیز سمجھ میں آ رہی ہے, اس کے اللہ اس کے مالک ہیں. یہ تصور غالب کرنا, اتنا غالب کرنا, اتنا غالب کرنا کہ اب ایسی صورت میں کوئی سی بھی چیز سامنے سے گزرے تو اپنے مالک کو یاد دلا کے جانا. دل میں بیٹھ جاتی, دیکھو کچھ چیزیں ایسی بیٹھی بھی رہتی ہیں, کسی کے بھی گھر کے سامنے سے گزرے تو یہ فلاں کا ہے بیٹھی ہوئی, ایک بات حافظے میں یادداشت میں محفوظ ہو گئی. کوئی سی بھی گاڑی کسی جگہ نظر آ گئی, ارے وہ یہاں آئے ہوئے ہیں کیا, کیسا معلوم ہو تم کی گاڑی ہے. تو چیز کو دیکھتے ہی جیسے چیز والے کے بارے میں آدمی کی یادداشت متحرک ہو جاتی ہے, اسی طریقے سے کائنات کے ذرے ذرے کے بارے میں اللہ اس کے مالک حقیقی ہیں یہ استحضار قائم رہنے لگ جائے. یہ غفلت پر یاد کو غالب کرنے کی جو کوشش ہے, یہ آثار کی دنیا کا مجاہدہ ہے. لیکن اس کے ثمرے کو سمجھنا ہے. ثمرے کو سمجھنے کے واسطے ذرا مالک ہے کہ استحضار کا تقاضا کیا ہے اسے سمجھنا ہے. ایک سبق بھی کسی کو سمجھ میں آیا تو راستے پہ پڑ گیا, سمجھو منزل پہ پہنچ جاتا پھر خود ہی. مگر سمجھنا کو مانگنا اللہ تعالیٰ سے کہ اللہ اس کو سمجھ دیتے. مالک ہونے کے استحضار کا جو تقاضا ہے کسی بھی چیز کے بارے میں, اپنے جسم کے بارے میں, اپنے جسمانی اعضاء کے بارے میں, باہر کی چیزوں کے بارے میں کیا تقاضا ہے اس کا آپ سمجھیں. آپ میں سے کسی کو کہیں باہر جانے کی ضرورت پیش آئی ہے, صاحب ذرا بس اسٹینڈ تک جا کے آنے گیا, مگر آ تو گیا میں پیدل پیدل, مگر کام ذرا جلدی مجھے جا کے آنے کا ہے, 10 منٹ کا کام ہے بس, उस रास्ते वहां जाके देखी झाड़ के नीचे स्कूटर ठहरी हुई है, देखते ही पहचान लिए कि ये सलाह फलाने साहब की है। उनके सीधा उनके आके देख के आपकी गाड़ी चाहिए, 10 मिनट में आप इमरजेंसी काम दरपेश हो गया, अगर आप इजाजत दीजिए तो आपकी गाड़ी लेके जाओ। पूछ के इस्तेमाल करता नहीं, और अगर पूछ के नहीं इस्तेमाल करा वैसे ले लेके चले गया, तो बजाय उसके बाद में यहाँ आने के सीधा पुलिस स्टेशन में रखना था, है कि नहीं? है वो दूसरे की चीज उसके मर्जी के बगैर, उसकी इजाजत के बगैर इस्तेमाल करा, मुजरिम है कि नहीं? ऐसा अपना मुजरिम होना अपने को समझ में आना तो ये तौबा होगा, सही होती है, वरना को मुश्किल है। उसको शौर ही नहीं पैदा हो रहा है इस बात का कि मैं मुजरिम हूं। वाकई दूसरे की गाड़ी उसकी मर्जी के खिलाफ इस्तेमाल कर ले तो मुजरिम है, दूसरे के मकान पर जाके जबरदस्ती कब्जा कर ले तो मुजरिम है, दूसरे की ईंट और पत्थर उसकी दीवार में से निकाल दे उसके मंशे के बगैर तो मुजरिम है। वरना आपको मालूम है कि मजदूर आके सब्बल से पूरी दीवार तोड़ के पूरा घर गिरा देते हैं, मुजरिम है नहीं है? क्यों? पूछ के कर, तो पूछ के नहीं करते हैं तो मुजरिम होते हैं। बल्कि कुछ भी नहीं करा, खाली अपने घर में बगैर इजाजत के आ गया तो मुजरिम है। मेरे से पूछे बगैर मेरे घर में कदम तुम रखे कैसे, बोलते हैं कि नहीं बोलते? तो ये दूसरों की तरफ कुछ चीजों की जो आरजी निस्बतें हैं, उन निस्बतों का जब इस दर्जे पास लिहाज है तो अहलुल्लाह और अकाबिर और बुजुर्गों ने दीन यूं कहते हैं कि कायनात के जर्रे जर्रे से मुताल्लिक अल्लाह की होने का, मुस्तकिल होने का कुरान और सुन्नत से जब सबूत मौजूद है, और जब हमने कुरान और सुन्नत को माना और अल्लाह की बातों को तस्लीम किया है और नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम को सच्चा माना है, उन्होंने बताया है कि कायनात के हर जर्रे के मालिक हकीकी हक ताला है, तब इसके इस्तेमाल से मुताल्लिक अगर हम उनकी मर्जी के बगैर इसको इस्तेमाल करते हैं मुजरिम है कि नहीं है? ये शौर बेदार होना जरूरी है। अपन कसूरवार है बोल के समझ में नहीं आ रहा, नतीजे में मैं क्या करूं बोल के मेरे साथ में ऐसा हो रहा होगा, बोल रहा हूँ क्या जुर्म है मेरा, क्या कसूर है मेरा। साथ से कभी कभी जब ये तालीम किसी को मिलती तो उन्हें पलट के पूछता, क्या जुर्म नहीं है तुम्हारा, पहले वो बोलो, इतने जरायम हो सकते हैं पूरे हैं, दूसरे की चीज पे कब्जा करने का जुर्म, दूसरे की चीज के नाजायज इस्तेमाल करने का जुर्म, दूसरे की चीज का उसके मंशे के खिलाफ इस्तेमाल करने का जुर्म, दूसरे की चीज जिस मकसद के लिए मिली है उस मकसद के बिल्कुल बरअस इस्तेमाल करने का जुर्म, जरायम का एक सिलसिला है नहीं खत्म होने वाला। इसलिए ये जो आसार से मुताल्लिका मजमून है, इस आसार से मुताल्लिका मजमून में अगर हमको ये बात समझ में आई है कि मुझे मुजाहदा करके अपनी गफलत पर अपनी याद को गालिब करना है, तो ऐसी सूरत में जब अनफुसो आफा की चीजों के बारे में जब हमारी ये जद्दोजहद जारी रहेगी तो ऐसी सूरत में इन चीजों का इस्तेमाल भी उनके मंशे के मुताबिक होना शुरू हो जाएगा। और किसी भी चीज के ऊपर से मेरा होने का असलन जातन जाती तौर पर मेरा होने का जो दावा है वो खत्म हो जाएगा। मैं जब इतनी बात आपके समझ में आई है तो आगे एक बात और समझने की है, और वो बात तो आज के पूरी रुए जमीन पर बसने वाले लोगों की नकद जरूरत। बेहिसाब लोग, बेशुमार लोग आज परेशानी का शिकार, तकलीफ पूरी। सही नहीं समझने की वजह से होती, सही समझ ले तो तकलीफ बाकी नहीं रहती। हमारे बड़े بارہ لوگ بولتے تھے نا یہاں بھی اسی مسجد میں بھی بارہ ہاتھ میں سلسلے کے اسی ماہ میں بولتے رہے. کوئی آ کے بولا ارے بھائی جیب میں سے پیسے چلے گئے, 100 روپے کی نوٹ گر گئی تھی, معلوم ہو گیا فلانے کے بےچارے کے جیب میں 100 کی نوٹ چلے گئے. اب ایک انسانی اور ظاہری اخلاقی ایک تقاضا ہوتا, ارے بڑے افسوس کی بات ہے کہ آپ کی جیب سے پیسے چلے گئے, کہاں چلے گئے, کہاں گر گئے معلوم نہیں. انا للہ وانا الیہ راجعون تب بول کے پھر نارمل ہو جاتا ہے نا. اب اس کا جیب سننے کے بعد میں اپنے کو یاد آیا میرا جیب, ابھی دو جیبوں میں, یہ جیب میں ایک نوٹ 3000 کی, یہ جیب میں ایک نوٹ 3000 کی, اور جیبوں میں ہاتھ ڈال کے دیکھا تو دو جیبوں میں کی ایک ایک ہزار نوٹ ہے, اس میں خالی جیبا ہیں دونوں کے دونوں, پیسے اس کے بھی گرے پیسے اس کے بھی گئے. اب اس کی جو پریشانی ہے وہ دیکھ لیں گے. تو یہ جو پریشانی ہے کی پریشانی ہے, کہتے ہیں کہ یہ پریشانی میرے پیسے گئے, پیسے گئے تو برابر ہی ہے نا, اس کے پیسے گئے میرے پیسے گئے, فرق کیا ہے, پیسے گئے اس میں بھی ہے پیسے گئے اس میں بھی ہے, پہلے زیادہ تکلیف نہیں ہوئی تھی, اب یہ جو تکلیف ہونی گئی کی ہے, پیسے گئے کی تکلیف ہوتی تو اس میں بھی ہونا تھا نا, اب یہ جو تکلیف ہے گئے کی ہے میرے کی ہے, بس ساری جو تکلیف ہے اب وہ میرے کی ہے. ارے دوستو یہ بار بار کا سنا ہوا سبق ہے, مگر اس سبق کے محتاج آج کا روئے زمین پر بسنے والے شرق و غرب کے تمام لوگ, جس کو دیکھو ٹینشن ہے, جس کو دیکھو الجھن ہے, جس کو دیکھو پریشانی ہے. اب یہ جو سبق ہے یہ سبق بتاتا ہے کہ میرا نہیں ہے کیا بھی, سب کچھ ان کا ہے. اب اگر اتنی بات سمجھ میں آئی ہے تو ویسی صورت میں جو حالات ہماری اپنی زندگیوں میں پیش آ رہے ہیں ان حالات میں ایک اثر ہوتا ہے طبعی, ایک اثر ہوتا ہے عقلی. اچانک کوئی شخص ایک دم اندھیرے میں سے نکل کے ایک دم سامنے آ جائے دبے دب, ہے نا, وہ جو ڈر ہے یہ طبعی ہے, لیکن جو یہ اندازہ ہو گیا کہ یہ تو فلانا ہے تو فوراً ختم ہو جاتا نا خوف, ختم ہو جاتا. حضرت سیدنا موسیٰ علیہ السلام کا عصا جب اژدھا بن گیا تو ذرا طبعی ڈر ہوا, اس کے نتیجے میں اللہ پاک نے فرمایا یا موسیٰ اقبل ولا تخف, آگے بڑھو ڈرو نہیں. تو وہ جو اثر ہوا ایک دم وہ طبعی اثر, لیکن جب فرمایا حق تعالیٰ نے خذھا ولا تخف, پکڑ لو اسے, ڈرنے کی بات نہیں, فوراً پکڑ لیا. اپنا تو سوچتے نا وہ پکڑنا کہ نہیں پکڑنا, جب اللہ کا فرمان ہے تو اللہ کے فرمان میں ہی فائدہ ہے, بس اس وقت سے پکڑ لیا. اب وہ جو خوف نہیں ہے اس کو کہتے ہیں عقلی بے خوفی. اسی طریقے سے یہ جو چیزوں کا معاملہ ہے, پیسوں کا معاملہ, آمدنی کا معاملہ, خرچ کا معاملہ, بدن کی صحت کا معاملہ, مرض کا معاملہ, تنگی کا معاملہ, کشادی کا کشادگی کا معاملہ, زندگی کے جو کچھ بھی حالات ہیں, وقتی طور پر ایک طبعی طور پر آدمی کو تقدر ہو سکتا ہے, طبعی طور پر آدمی کی طبیعت میں انقباض آ سکتا ہے, تھوڑا سا اسے رنج و غم ہو سکتا ہے, لیکن جب اسے یہ سمجھ میں آئے کہ میرے مولا کی مرضی اسی میں ہے اور میرے مولا اسی سے خوش ہیں اور میرے حق میں وہ یہی چاہتے ہیں, ان کی کیا حکمت ہے, ان کی کیا مصلحات ہیں, انہیں کو معلوم ہے مجھے کیا پتا ہے, تو پھر آدمی کو پھر الجھن باقی نہیں رہے. سمجھ میں آنے کے بعد سے ایک بات اور بھی بولتے ہیں, مجھے کہ بھائی کوئی صاحب آئے آگے کہنے لگے صاحب محبوب نگر میں آیا, ایک صاحب پیسے دینا تھا, اچھی خاصی رقم تھی اس کی, وہ لینے کے بعد سے آیا تھا انہوں نے دے دیے, بول گئے اللہ کے ناظر صاحب کو 5 لاکھ روپے دینا تھا, بول صاحب نے وہ لینے کے واسطے آیا تھا, میں آج پروگرام ہے بول کے معلوم ہوا, سن لے کے جاؤں گا بول کے بھی سوچ رہا ہوں, مگر ابھی 5 لاکھ میں جیب میں رکھ لے کے بیٹھنا کرنا ٹھیک نہیں, ذرا آپ اپنے پاس میں رکھ دیے تو چاہ تو خط میں لے کے جاؤ. अच्छी बातें बन गया, उन्होंने लेके रख लिया। अब लेके रखने की सूरत में मेरे पास 5 लाख हैं, बोल के इतराते हैं 5 लाख जिनको जिनके पास रखे गए हो, नहीं इतराते। सुबह हो गई है, वो ले लेके जा रहे हैं, वो जाने की वजह से उनको कोई गम हो रहा। ये जो तकब्बुर नहीं आया और ये जो गम नहीं हुआ, क्यों नहीं हुआ? अरे 10,000 रुपए मिले तो सही मुंह बात नहीं कर रहा थी दोस्तों से, और 50 की नोट चले गई तो गम हो जा रहा। तो कहीं के वास्ते हो रहा हो? वो रकम की आने रकम की जाने की वजह से नहीं हो रहा, मेरी चीज है बोल के इतरा, और मेरा पैसा गया बोल के गम हो रहा। तो मेरे का गम है, मेरे का इतराहट है वो, पैसे की नहीं है। अगर पैसे की होती तो 5 लाख के मिलने की सूरत में इतराना शुरू करते और 5 लाख लेकर जाने की सूरत में रज हो जाता, तो 5 लाख रुपए चले गए। ऐसा कोई भी नहीं होगा इस पूरे मजमे में जो इतनी रकम की मिलने के ऊपर इतराने लगता हो कि मेरे पास इतने पैसे हैं, और जिसके पैसे हैं वो ले जाने की सूरत में उसे रज होने लगता हो कि इतने पैसे चले गए। ऐसा नहीं होता। इतराना तो दूसरी चीज है, घबराना शुरू कर देता हूँ। 5 लाख रुपए मैं मिलाऊंगा इसको रखवाने के वास्ते, किसी और का रखा देता तो अच्छा था। अब अपने को रात में नींद बराबर नहीं आ रही है, दूसरे की चीज हिफाजत करने का काम है। अब बजाय इतराने के घबराना शुरू कर दिए। और जब वो साहब जिनकी रकम थी वो रकम ले लेके चले गए, तो ऐसी सूरत में राहत सुकून चैन मिल जाता नहीं मिल जाता? अच्छा हुआ भाई दादोड़ी लगी हुई थी, देने के बाद से लेके अब तक कब टाइम होता उनका भाग्य ले जाता, कब आगे ले जाता, जिम्मेदारी से मेरी खत्म हो जाता। लेके चले गया तो खुशी हो गई है कि नहीं? अगर इतनी बात समझ में आ गई तो हमारे सिलसिले की तालीम की जो इस्तिलाह है वो भी समझ लीजिए। वो ये है कि यूं फरमाते हैं कि मुजाहदा फिल आसार का समरा, मुजाहदा फिल आसार का समरा मकाम सालिहियत है, और इसकी जो इसका जो नतीजा है वो ये है कि लिकैला तअसौ अला मा फातकुम वला तफ़रहू बिमा आताकुम, जो चीज तुमसे छूट गई उस पर रंज नहीं, और जो चीज मिल गई उस पर फख्र गुरूर गुमन या इतराना नहीं। ये कैफियत पैदा होती है जब ये सिफत मालिकियत, इस्तेहजार मालिकियत, मुजाहदा फिलासार और ये याददाश्त जब कायम होकर हकीकी माना में जब चीजों की निस्बत आदमी हक ताला की तरफ करने लगता है, तो फिर ऐसी सूरत में ये कैफियत आदमी को हासिल होती है। इस कैफियत को अपने अंदर लाने के वास्ते कहते हैं कि भाई ये जो मुजाहदा है ये मुजाहदा जारी रखना है। चीजों के देखने में इसके मालिक के हकीकी हक ताला है, ये अल्लाह के ममलूक है, इतना जारी रहना ये मुसलसल 1 महीने का सबक समझ लो आप, रोज आना चलते रहना, ये गफलत नहीं रहना सिवाय वो टाइम के जो टाइम में हम सो रहे हो बस, बाकी कुछ ना कुछ तो आदमी के या तो दिमाग में रहता है या नजर में रहता है, इस पे लगे रहे। तो मुजाहदे की 4 किस्में, 4 किस्मों में पहली किस्म मुजाहदा फिल आसार, और ये राह शरीयत का मुजाहदा है, और इसको इसके तकाजे को पूरा करने वाले शख्स को जो मकाम हासिल होता है वो मकाम मकाम सालिहियत है। लेकिन लफ्ज मकाम भी समझना चाहिए क्या है मकाम? क़याम से है, मकाम जो है वो क़याम से है, ठहरने की जगह, ठहरा हुआ होना उसमें, कभी कभार आता चले जाता, उसका नाम मकाम नहीं। एक कैफियत थोड़ी देर के लिए आई फिर चले गई, उसका नाम मकाम नहीं। تھوڑے دن پابندی کرتے ایسا معلوم ہوتا ہے کہ پورے بستی میں اس سے زیادہ پرہیزگار کوئی دوسرا نہیں. اس کے بعد مسجد کا کٹا چھوڑا تو ایسا چھوڑتا کہ یوں سمجھ میں آتا کبھی پکڑا ہی نہیں تھا. تو وہ جو نیکی والی حالت کے چند دن ہے نا, یہ مقام نہیں کہلاتے. کبھی دو چار دن گناہوں سے بچ گئے تو یوں نہیں کہا جائے گا کہ مقام تقویٰ حاصل ہو گیا. اس کے اوپر تو قیام ہونا ہے, مستقل پائیداری ہونا ہے, اس میں استقامت ہونا ہے. اس میں تو ظاہر ہے اس کے لیے لمبی جدوجہد چاہیے, زبردست محنت اور مجاہدہ چاہیے. دل دماغ پورا اسی چیز کی طرف متوجہ رہنا اور کسی بھی چیز کے استعمال میں اس کا جو تقاضا ہے اسے پیش نظر رکھنا بے حد ضروری ہے. یہ کلی تعلیم ہے, اسے ذہن میں رکھنا. پھر انشاءاللہ کسی نوجوان بچے کو یہ بولنے کی ضرورت نہیں ہے گانا مت سنو, یہ بولنے کی ضرورت نہیں ہے فلم مت دیکھو, یہ بولنے کی ضرورت نہیں ہے موبائلوں میں جی فوٹو مت رکھو, یہ بولنے کی ضرورت نہیں ہے موبائلوں میں گانے مت بھرو, اور یہ بولنے کی ضرورت نہیں ہے کہ بلا ضرورت شدیدہ انٹرنیٹ کے پاس مت جاؤ. اور جتنے اس کے آج کل کے نئے سسٹمس ہیں ان سب سے پرہیز کرو. بظاہر بہت کام کی چیزیں سمجھ میں آتے ہیں مگر اس میں نقصان کی چیزیں زیادہ رہتے ہیں, کام کی چیزیں کم رہتے, بہت کم رہتے. اور جو بھی کام کی چیز ہے اس کے ساتھ ساتھ نقصان کی چیز کو اٹیچ کرے بغیر نہیں ڈالتے. عام طور پر یہ قصہ ہے. اس میں ہمارے ایک دوست اللہ تعالیٰ نے ان کو نواز رکھا ہے, خدمت کرنا چاہتے ہیں تو بھائی وہ لمبی چوڑی اسلامک ویب سائٹ قائم کریں گے, یہ کریں گے وہ کریں گے, اس کے بعد لاکھوں کے خرچے ہوتے ہیں, وہ جگہ خریدنی پڑتی ہے جس کا تعلق سیٹلائٹ سے ہوتا ہے, پھر آپ کا جو کچھ یہاں کا پروگرام ہوتا ہے دنیا بھر میں جہاں کہیں بھی آپ کا جو ڈاٹ کام ہوگا وہ کھولنے کی ضرورت میں وہاں آ جاتا, سب کچھ رہتا اس میں. تو بولے پھر آپ لوگ کھولنا چاہ رہے ہیں تو پھر اس میں یہ شامل کریں گے وہ شامل کریں گے, تصویریں لائیں گے یہ کریں گے وہ کریں گے, نہیں صاحب کچھ بھی نہیں کریں گے. تو پھر ایسی صورت میں آپ کا سائٹ دیکھنے کے واسطے جب وہ لوگ کھولیں گے تو آپ کے سائٹ پہ یہ چیز نظر آئے گی کہ نہیں نظر آئے گی؟ تو سر ہمارے سسٹم میں تو نہیں رہے گی وہ, لیکن وہ لوگ جو عالمی طور پر سسٹم قائم کرتے ہیں اس کے نتیجے میں اگر انہیں کھولنا چاہے تو دوسری چیزیں بھی وہاں سے کھل سکتی ہیں, اس پر آپ کا کنٹرول نہیں رہتا. لاکھوں روپے خرچ کر کے آ جاتے انتظامات کرنا چاہ رہے ہیں مگر ایک نظام ایسا بنا رکھا ہے لوگوں نے, کسی کو بہت شدید ضرورت ہے کسی چیز کے کھولنے کی تو اس کے اوپر اتنا قابو اتنا کنٹرول رہنا چاہیے کہ وہ صرف اس کی اپنی ضرورت کی چیز کھولے دوسری چیز نہ کھولے. اتنا کنٹرول کس کو ہے؟ اول تو اکثروں کو تو ضرورت ہی نہیں ہے, اکثر کو تو ضرورت ہی نہیں ہے, اور جن کو ضرورت ہے بہت ہی کم درپیش ہوتی ہے, اور جن کو ضرورت ہے ان کو قابو بہت کم حاصل ہے کہ ایک چیز کھولنے کے واسطے جا رہے ہیں کوئی دوسری چیز دیں گے تو ذرا دیکھیں گے کیا ہے, وہ قابو ہے نہیں ہے طبیعت کے اوپر دیکھنے کے واسطے. خالی یہاں سے گھر کو جاتے صحبت میں اپنی نظر پہ قابو ہے کہ نہیں وہ دیکھ لو, سمجھ میں آ جائے کتنا قابو ہے طبیعت میں. تو دوستو حق تعالیٰ نے فرمایا کہ جو ہمارے راستے میں یا ہم میں مجاہدہ کرتے ہیں ہم ان کے لیے راہیں کھولتے ہیں, کہتے ہیں کہ حضرت اکابر و صوفیہ اور بزرگان دین یہ پہلی لائن کا مجاہدہ کریں گے تو یہ راہ شریعت کے آپ سالک سمجھے جائیں گے اور منزل ناسوس سے آپ کا تعلق رہے گا اور اس کے نتیجے میں جو چیز حاصل ہوگی وہ مقام صالحیت ہوگا, اور اس کا ثمرہ یہ ہے کہ اگر کوئی چیز مل جائے تو آدمی اترائے نہیں اور کوئی چیز چلی جائے تو آدمی گھبرائے نہیں, یہ اس کا لازمی ثمرہ اور نتیجہ ہے. اور اب تو لوگوں کے شعوری مردنی کا یہ عالم ہے کہ جو چیزیں اختیار کی نہیں ہیں وہ چیزوں میں بھی اترانا شروع کر دی. مثلاً اپنا قد اونچا ہے, کسی کا قد چھوٹا ہے, اس پر اترا رہا اونچے قد والے, اختیار کا تو ہے نہیں. ایک کا کلر گورا ہے, ایک کا کلر کالا ہے, تو یہ گورا اترا رہا کالے کے اوپر. اس سے پوچھو آپ کا گورا پن آپ کا لایا ہوا ہے, ویسا تو نہیں. کئی پہ کئی کے اوپر اترا رہے آپ. اس واسطے کبھی کبھی مذاکر بھی بولتا ہوں, میزان بھی, جتنے گورے ہیں نا یہ پورے کالوں کی قدر کرنا. کئی گو نہیں رہتے تو تمہاری قدر کون کرتا, پورے گورے ہی رہتے کالوں کی قدر کون کرتا. اس پر اترا رہے ہیں. اگر یہ بات سن رہے ہیں بھائی لوگ, بہنیں بھی اگر کچھ سن رہی ہیں تو ذہن میں رکھیں کہ خصوصیت سے اس سے متعلقہ ایک جزیہ ایسا ہے جو آج بے شمار نوجوان لڑکیوں اور ان کے ماں باپ کے سینوں میں تیر کی طرح چبھنے لگ رہا ہے. دسیوں لوگ آ رہے ہیں, آگے دیکھ رہے ہیں کہ صاحب اس کا کلر ایسا ہے, اس کا کلر ایسا ہے, آ رہے ہیں دیکھ رہے ہیں جواب دے رہے ہیں. میں آپ نہیں سمجھ میں آیا تو کوئی عذر بتا دو نا, کوئی سمجھ میں نہیں آیا سمجھ آ. وضاحت کرنے کی کیا ضرورت ہے؟ کسی کو کہتے ہیں کہ صاحب اس کا بدن جسیم ہے, کسی کو کہتے ہیں کہ صاحب اس کے بال چھوٹے ہیں جی, کسی کو کچھ کہتے ہیں کہ ہاتھ سے زیادہ دبلی ہے, انسان کا حال ہی بڑا عجیب ہے. موٹے رہے تو موٹے رہے, موٹے رہے بولتے دبلے رہے تو دبلے رہے, دبلے رہے بولتے نہ موٹا پن اختیار کا ہے نہ دبلا پن اختیار کا ہے. نہیں ہم وہاں بتاتے ہیں کسی کی آواز اچھی ہے, کسی کی آواز خراب ہے, اچھی آواز والا اترا رہا جس کی آواز خراب ہے اس کے مقابلے میں, کسی کی سانس چھوٹی ہے کسی کی بڑی ہے تو بڑی سانس والا غرور کر رہا چھوٹی سانس والے کے مقابلے میں. سن کے حیرت کریں گے, پچاس پچاس ساٹھ ساٹھ کو ایک ایک بچی کو دیکھنے والے لوگ پچاس پچاس ساٹھ ساٹھ کی تعداد میں, اور مراد کہیں بھی پوری نہیں ہو رہی. آخر کیا چیز دیکھ رہے ہوں گے سمجھ میں نہیں آ رہا. اچھا بھائی اس درجے زیادہ غیر معمولی تحقیق تفتیش چل رہی کہ پچاس پچاس گھرانے دیکھ لیے کوئی بچی سمجھ میں نہیں آئی, سات سات گھرانے دیکھ لیے بچی سمجھ میں نہیں آئی, بات صاحبین تو دیر دیر سو گھرانے دیکھ لیے بچی سمجھ میں نہیں آئی. اتنے لوگ آئے دیکھ کے گئے, آخر وہ کون سے بچے کے واسطے دیکھ رہے ہیں بھائی؟ اتنے گھروں کو وہ لوگ آ جا کے دیکھے سمجھ میں نہیں آئی, وہ بچے کو دیکھیں گے کیسا ہے؟ فرق کے کیا بولتے ہیں, بچے کا کیا ہے جی, کیسا بھی رہتے چل جائے گا. کوئی سی بھی چیز تھنکی نہیں ہے. آخر کتنے گھرانوں کو تکلیف پہنچانے کا ذریعہ بنے گا, کتنے ماں باپ کے اوپر پریشانی کا سبب بنے گا, کتنے بچیوں کے دلوں میں چھید کریں گے, کتنوں کی آہوزاریاں لیں گے. نہیں سمجھ میں آیا تو ٹھیک ہے, نہیں سمجھ میں آیا بس اتنا کافی ہے نا. پہلے تو خالی دیکھنے کے بعد تو جانا ہی نہیں بولتا ہوں, پہلے تو اجتماعات میں, مجالس میں, کہیں تقریبات میں شرکت ہوتی ہے, وہاں دیکھ لے کے اندازہ لگانا چاہیے کہ ہمارے حساب سے کون سی لڑکی مناسب رہ سکتی ہے. ایک دو لڑکیوں کی نشاندہی کر لیے, اس کے بارے میں معلومات کر لیں کہ بھائی کون لوگ ہیں, کہاں رہتے ہیں, کیا ہے کیا نہیں, اس تفصیلات جاننا ہو تو آدھے سے زیادہ تو آپ خالی دیکھ کے تیار ہو گئے تو چلو جا کے دیکھ لیے, کچھ معلومات کر لیے, ٹھیک ہے. یہ خالی تلاش کرنے کے واسطے جانا اتنی جگہوں پر بڑی تکلیف کا سبب بن رہا ہے ماحول میں, معاشرے میں. لوگ آ کے روزانہ روتے رہتے گھر کے اوپر, مطلب صاحب کیا بولنا سمجھ میں نہیں آ رہا, اتنے لوگ آ رہے ہیں دیکھ رہے ہیں, اتنے لوگ آ رہے ہیں دیکھ رہے ہیں, ہر ایک آتا کچھ نہ کچھ نام رکھ کے جاتا, خالی نہیں جاتا. زندگی کے ہر شعبے میں صلاح اور درستی کا رخ مل جاتا ہے اگر ہمارے اکابر اور بڑوں کی یہ تعلیم آدمی کے سامنے آتی. دوستو, مجاہدہ یہ ہے ترقی کا راستہ. اکابر کہتے ہیں اس کے بغیر راستہ طے نہیں ہوتا. اللہ تعالیٰ نے بتایا کہ جو مجاہدہ کریں گے ہم راستہ کھولیں گے. مجاہدہ کرو راستہ کھولیں گے. مجاہدہ کہہ کر کریں گے, کرنا ہے ابھی آپ کو بتا دیا گیا, اس کا تقاضا کیا ہے اس کی وضاحت بھی سامنے آ گئی. उसका समरा क्या है वो भी समझ में आ गया, उसके नतीजे में क्या तासुर पैदा होना चाहिए वो भी बात सामने आ गई। बस इसे याद रखते हुए चलने का एहतमाम साथियों को करना चाहिए। और वो जो सुना रहे थे हम मुजाहिदे के बाद में सुबुल सुबुल सबील का तो तस्करा करे थे, अब समझ में आ गया होंगे कि पहले दर्जे का जो रास्ता है जाहिर है कि वो एक हो गया, तो दूसरे दर्जे के जो रास्ता होगा वो दो हो जाएंगे, तीसरे दर्जे के जो रास्ता होगा वो तीन हो जाएंगे। तो इस तरीके से रास्ता तो एक ही है, मेयार के एतबार से फर्क अलग अलग बता दिया गया है, दर्जात का फर्क है असल में वो, इस वास्ते बताया गया है। वहां सूल का लफ्ज जमा का लफ्ज लाया गया है, जैसे कि हमारे हजरात अकाबिर असलाफ और बड़ों ने इसका तायुन करते हुए फरमाया कि देखो भाई एक राय शरीयत, एक राय तरीकत, एक राय हकीकत हमारी पद है। तो ये कोई अलहदा अलहदा चीजें नहीं है, ये दीन और शरीयत से हटी हुई कोई चीज नहीं है, ये सिर्फ दीन और शरीयत ही के मेयारात के फर्क का बदला हुआ नाम है। आज हम समझते हैं कि इतनी गुजारिश काफी है। अल्लाह जल्ले शानुहु सही मुआमल की सबको तौफीक अता फरमाए। اللهم ربنا لك الحمد كله ولك الشكر كله، اللهم أعنا بالعلم وزينا بالحلم وأكرمنا بالتقوى وجملنا بالعافية، اللهم أرنا الحق حقا وارزقنا اتباعه، وأرنا الباطل باطلا وارزقنا اجتنابه، وصل وسلم وبارك على سيدنا محمد وآله وصحبه أجمعين، الحمد لله رب العالمين.
तमाम से एक तमाम के लिए खाने का अनुरोध किया गया है, खाना तनाव।